कार्यक्रम मसिहको कथाको पर्खाइमा रहनुभएका सम्पूर्ण श्रोतागण, नमस्ते अनि स्वागत छ तपाईँलाई कार्यक्रम मसिहको कथामा। म हुँ पौलस र अबको 15 मिनट तपाईँले मसँग सँगै सुन्नुहुनेछ मसिहको कथाको 31 भाग अनि त्यसको साथमा एउटा सुमधुर गीत पनि। कार्यक्रम मसिहको कथा ईसा मसिहको जीवनीको एउटा क्रमबद्ध घटनाको नाटकीय प्रस्तुति हो। तपाईँले यसलाई धर्मशास्त्र पवित्र बाइबलको नयाँ करार भन्ने ठाउँमा 4 सुसमाचारहरूबाट अध्ययन गर्न सक्नुहुनेछ। कार्यक्रम मसिहको कथाको बारेमा कुनै पनि जिज्ञासाहरू प्रतिक्रियाहरू भएमा हामीलाई तपाईँले पत्रचार पनि गर्न सक्नुहुनेछ र हामी तपाईँका खुल्दुलीहरू मेटाउने सक्दो प्रयत्न गर्नेछौँ र हाम्रो ठेगाना तपाईँलाई कार्यक्रमको अन्त्यतिर मात्रै बताउनेछौँ। तर अब भने आउनुहोस् मित्र, तपाईँ र म सँगै मिलेर सुनौ कार्यक्रम मसिहको कथा यसको 31 भाग। असल गोठालोको दृष्टान्तमा एकदमै राम्रो प्रेमको अभिव्यक्ति पाइन्छ। यो प्रेम चेलाहरूप्रति यीशुमा भएको प्रेम जस्तै छ। उहाँको बारेमा र उहाँसँग हाम्रो सम्बन्धको बारेमा केही महत्त्वपूर्ण कुरा सिकाउन यीशुले यो कथा भन्नुभयो। उहाँले आफ्नो प्रेमको चित्रण गर्न एउटा गोठालोको कथा छान्नुभयो। उहाँले गोठालो छान्नुको पछाडि विशेष कारण छ। भाग 31।
कमल, म तिमीलाई गोठालोको बारेमा बताउन चाहन्छु, त्यसपछि तिमीले येशूले सिकाउन लाग्नु भएको कुरा सजिलै बुझ्नेछौ। जब जब येशूले गोठालो भन्नुहुन्थ्यो नि, तब मानिसहरूले इजरायलको एक महत्त्वपूर्ण व्यक्ति राजा दाउदलाई सम्झन्थे। दाउद राजाले थुप्रै प्रशंसाका कविताहरू लेखेका छन्, जुन बाइबलमा भजन संग्रह अन्तर्गत पाइन्छन्। राजा दाउद गोठालो थिए। धेरै जसो कविताहरू उनले भेडा चराउँदै गर्दा लेखेका थिए। भजन र कविता लेखनबाट दाउदले परमेश्वरलाई बुझ्न सके। गोठालो एउटा साधारण काम हो। गोठालोलाई मानिसहरूले तल्लो दर्जाको काम सम्झे पनि यो काममा गोठालोले गरेका थुप्रै असल कामहरू देख्न सकिन्छ। गोठालोलाई अलिकति आदर पनि थियो, किनभने राजा दाउद पनि गोठाला थिए। दाउद राजाको बारेमा मानिसहरूलाई जे थाहा थियो येशूले त्यही प्रयोग गर्नुभयो। गोठालाको बारेमा पनि, त्यसै गरी भेडाको बारेमा पनि। आफ्ना पछि आउनेहरूलाई उहाँले कति प्रेम गर्नुहुन्छ भनी बुझाउन उहाँले यी शब्दहरू प्रयोग गर्नुभयो।
भेडा के हो भन्ने मलाई थाहा छ, के भेडा र अरू जनावरहरूमा फरक छ र?
थाहा छ कमल, भेडा सबैभन्दा सोझो जनावर हो। ती सजिलै डराउँछन्। सिंह र स्यालले सजिलै खान सक्छन्। उनीहरूले आफैलाई बचाउन सक्दैनन्। त्यो जमानामा भेडालाई मानिसको सम्पत्तिको रूपमा पनि हेरिन्थ्यो। भेडा महत्त्वपूर्ण जनावर मानिन्थे, किनभने तिनीहरूको ऊनबाट लुगा बनाइन्थ्यो र भेडालाई मासुको लागि पनि प्रयोग गरिन्थ्यो। गोठालोले आफ्ना प्रत्येक भेडालाई चिन्छ। भेडा लाटा भए पनि आफ्नो गोठालाको आवाज चिन्छन्। अरू जनावरहरूलाई जस्तै भेडालाई पछाडिबाट धपाइँदैन, बरु गोठालो अघिअघि हिँड्छ र भेडालाई डोर्याउँछ। उसले भेडालाई शान्त पानीतिर डोर्याउँछ ताकि भेडाले पिउन सकुन्। बगिरहेको पानीबाट भेडा डराउँछन्। यदि भेडा पानीमा खस्यो भने उसको ऊनले पानी सोस्छ र गरुङ्गो भएर भेडा डुब्छ। यदि भेडा उत्तानो पर्यो भने खतरा हुन्छ। गोठालोको सहायता बिना साधारणतया यस्तो अवस्थाबाट भेडा उठ्न सक्दैन। गोठालोलाई यो सबै कुरा थाहा हुन्छ र उसले भेडाको हेरचाह गर्छ। उसले प्रयोग गर्ने साधन चाहिँ अङ्कुशे परेको लहुरो हो। उसले यो लहुरोले भेडालाई हान्दैन, तर ठिक बाटोमा डोर्याउँछ। कहिलेकाहीँ अप्ठ्यारो ठाउँबाट भेडालाई निकाल्न पनि उसले लहुरो प्रयोग गर्छ। रातमा भेडाहरूलाई एक ठाउँमा जम्मा गरिन्छ र बिहानसम्म तिनीहरू त्यहीँ रहन्छन्। धेरैजसो गोठालोले राखेको मान्छेले रातभरि भेडालाई हेर्छ। येशूका समयका मानिसहरूले भेडाको बारेमा थाहा भएका केही कुरा अब तिमीलाई पनि त थाहा भयो नि, होइन र? यसले गर्दा येशूले आफैलाई असल गोठालो भनेर के भन्न खोज्नु भएको हो त्यो बुझ्न तिमीलाई सजिलो हुनेछ।
साँच्चै म तिमीहरूलाई भन्दछु, जो भेडा गोठको ढोकाबाट भित्र पस्दैन तर पर्खालबाट चढेर पस्छ, त्यो चाहिँ चोर ढाकु हो। तर ढोकाबाट भित्र पस्ने चाहिँ भेडाको गोठालो हो। ढोकेले उसको लागि ढोका खोलिदिन्छ र भेडाहरूले उसको स्वर सुन्छन् र उसले आफ्ना भेडाहरूलाई नाउँ काडी काडी बोलाउँछ अनि तिनीहरूलाई बाहिर लैजान्छ। तब उसले आफ्ना सबै भेडाहरूलाई बाहिर निकालिसक्छ। ऊ तिनीहरूका अघि अघि हिँड्छ र भेडाहरूले उसलाई पछ्याउँछन्, किनभने तिनीहरूले उसको स्वर चिन्छन्। तर अपरिचित व्यक्तिलाई तिनीहरू पछ्याउँदैनन्, तर त्यसदेखि भाग्नेछन् किनभने अपरिचित व्यक्तिको स्वर तिनीहरूले चिन्दैनन्।
जब प्रभुले यो कुरा भन्नुभयो, मानिसहरूले बुझेनन्। त्यसपछि उहाँले यसको व्याख्या गरिदिनुभयो।
साँच्चै म तिमीहरूलाई भन्दछु, भेडाहरूको ढोका मै हुँ। म भन्दा अघि आउने सबै चोर र डाँकुहरू हुन्, तर भेडाहरूले तिनीहरूका कुरा सुनेनन्। ढोका म नै हुँ। यदि कोही मानिस मबाट भित्र पस्यो भने त्यो बचाइनेछ र भित्र बाहिर आउने जाने गर्नेछ र खर्कमा चर्न पाउनेछ।
मलाई भन्नुहोस् त, के भेडाको गोठ स्वर्ग जस्तो हुन्छ र? सायद यो परमेश्वरको राज्य जस्तो हुन्छ होला। यसुले सधैँ स्वर्गको राज्यको कुरा गर्नुभएको रहेछ।
हो कमल, यदि यसुले गोठलाई स्वर्गको राज्यसँग दाँच्नुहुन्छ भने आफैलाई ढोका भनेर के भन्न खोज्नु भएको होला त?
ए, त्यो त यसो यति ढोका हुनुहुन्छ भने परमेश्वरको राज्यमा पस्न उहाँद्वारा जानुपर्छ। यो गोठमा जाँदा ढोकाबाट छिर्नु भने जस्तै हो।
ठिक भन्यौ तिमीले। यसुले भन्नुहुन्छ कि जब उनीहरू उहाँद्वारा जान्छन्, उनीहरू एकदमै स्वतन्त्र हुन्छन्, जसरी भेडाहरू भित्र बाहिर गर्न सक्छन् र बाँच्नलाई चाहिने चरण पाउँछन्, त्यसरी नै यसुद्वारा प्रवेश गर्नेले पनि पाउँछ। तिमीलाई याद छ होला, यसुले आफैलाई जीवनको रोटी पनि भन्नुभएको थियो। अनन्तसम्म जीवनलाई मानिसलाई जे चाहिन्छ त्यो उहाँले नै दिनुहुन्छ। यसुले आफ्नो कथा अगाडि बढाउनु भयो।
चोर त चोर्न, मार्न र नाश पार्न मात्र आउँछ। म त तिनीहरूले जीवन पाउन् र त्यो प्रशस्त मात्रामा पाउन् भन्ने हेतुले आए। म असल गोठालो हुँ। असल गोठालोले आफ्ना भेडाहरूको निम्ति आफ्नो प्राण अर्पण गर्छ। भाडाको मान्छे चाहिँ भेडाहरूको आफ्नै गोठालो जस्तो होइन। त्यसले त बुवासरलाई आएको देखेर भेडाहरूलाई छाडी त्यो भाग्छ र बुवासरले भेडाहरूलाई गाँजी लैजान्छ र तितरबितर पारिदिन्छ। त्यो भाग्छ किनभने त्यो भाडाको मान्छे हो, त्यसले भेडाको केही वास्ता गर्दैन। म असल गोठालो हुँ। म आफ्ना भेडाहरूलाई चिन्छु अनि मेरा भेडाहरूले मलाई चिन्छन्। जसरी पिताले मलाई चिन्नुहुन्छ, म पितालाई चिन्छु अनि भेडाहरूको निम्ति आफ्नो प्राण अर्पण दिन्छु। मेरा अरू भेडा छन् जो यस गोठका होइनन्, तिनीहरूलाई पनि मैले ल्याउनु परेको छ र तिनीहरूले मेरो स्वर सुन्नेछन् र तिनीहरू एउटै बगाल हुनेछन् र एउटै गोठालो हुनेछ। पिताले मलाई यसै कारण प्रेम गर्नुहुन्छ किनकि म आफ्नो प्राण फेरि फिर्ता लिने हेतुले अर्पण गर्छु। कसैले मबाट मेरो प्राण लिन सक्दैन, तर म आफ्नै इच्छाले आफ्नो प्राण अर्पण गर्दछु। आफ्नो प्राण अर्पण गर्ने अधिकार मसित छ अनि फेरि लिने अधिकार पनि मसित छ। यो आज्ञा मैले मेरो पिताबाट पाएको छु।
यो कुरा सुनेपछि यहुदीहरू बीच फुट भयो। केहीले यसुलाई भूत लागेको छ भन्न लागे, तर उहाँले गरेको आश्चर्यकर्म देख्ने मानिसहरू भने यो कुरामा सहमत भएनन्। तिनीहरूले भने, कसरी एउटा भूत लागेको मान्छेले अन्धोका आँखा खोलिदिन सक्छ र? केही मानिसहरूले यसुका कुरा बुझिरहेका थिए, तर धेरै जसो यहुदीहरू उहाँको कुरा स्वीकार्न इच्छुक थिएनन्।
अरू भेडाहरू भनेर यसुले के भन्न खोज्नु भएको हो नि?
कमल, एकदमै ठिक प्रश्न गर्यौ तिमीले। त्यस समयमा यहुदीहरूले मुक्ति आफ्नो लागि मात्र हो भनी सोच्थे। अन्य जातिहरू जो यहुदी होइनन्, तिनीहरूको लागि मुक्तिको प्रतिज्ञा छैन भनी उनीहरू सोच्थे। यसुले भने, परमेश्वरको राज्य यहुदीहरूको लागि मात्र नभएर सबैको लागि हो भनेर सिकाउँदै हुनुहुन्थ्यो। यसुले असल गोठालोको कथालाई टुङ्ग्याउनु भयो।
मेरा भेडाहरूले मेरो स्वर सुन्छन् र तिनीहरूलाई म चिन्छु र तिनीहरू मेरो पछि आउँछन्। तिनीहरूलाई म अनन्त जीवन दिन्छु र तिनीहरू कहिल्यै नष्ट हुने छैनन् र कसैले तिनीहरूलाई मेरो हातबाट खुसी लैजाने छैन। मेरो पिताले ती मलाई दिनुभएको छ। उहाँ सबैभन्दा महान हुनुहुन्छ। पिताको हातबाट कसैले तिनीहरूलाई खुसी लाने छैनन्।
यसुले मृत्युको बारेमा भन्नुभएको कुरा बुझ्न असम्भव थियो। शारीरिक मृत्युभन्दा पनि अझै केही अरू कुरा छ भनेर बुझ्नलाई विश्वासको आवश्यकता थियो। यसुले यसलाई अनन्त जीवन भन्नुभयो।
Are you?
हजुर, तपाईँले भर्खरै सुन्नुभयो यो परम प्रभु मेरो गोठालो भन्ने गोस्पल बिट कन्सर्ट 2006 को अवार्ड विनिङ ट्र्याक थियो यो। यसलाई हामीले प्रस्तुत गरेका थियौँ अलमाइटी ब्यान्डको गीतबाट। तपाईँलाई पक्कै पनि मसिंहको कथा सुन्दा आनन्द लाग्दैछ होला भन्ने हामीलाई आशा लागेको छ। अब तपाईँको विस्तृत जानकारीको लागि हामीलाई पत्रचार गर्ने ठेगाना बताउन चाहन्छु म। हाम्रो ठेगाना हो कार्यक्रम मसिंहको कथा, पोस्ट बक्स नम्बर 320, पोखरा, कास्की, नेपाल। त्यस्तै गरेर इमेलको एड्रेस meroistory@gmail.com। त्यस्तै गरेर तपाईँ हामीलाई एसएमएस गर्न पनि सक्नुहुनेछ। तपाईँ एसएमएस गर्नलाई आफ्नो मोबाइलको म्यासेज बक्समा जानुहोस् अनि TLM टाइप गरेर आफ्नो सन्देश दिनलाई स्पेस दिएर त्यसपछि आफ्नो सन्देश लेखी 3638 हामीलाई सन्देश पठाउनुहोस्। त्यो थियो आफ्नो मोबाइलको म्यासेज बक्समा जाने, TLM टाइप गरेर स्पेस दिने अनि आफ्नो सन्देश लेखेर 3638 हामीलाई एसएमएस गर्ने। श्रोतावृन्द, अब हामी कार्यक्रम मसिंहको कथाको 31 भागको अन्त्यतिर आइसकेका छौँ। त्यसैले भोलि कार्यक्रम मसिंहको कथाको 32 भाग लिएर हामी पुनः उपस्थित हुनेछौँ। तबसम्म जाने बेलामा रेकर्डिङमा सहायता गर्ने मित्र खेमन सोती र यो नाट्य प्रस्तुतिमा साथ दिने मेरा मित्रहरू ज्वेल भुजेल, सुभाष प्रधान अनि आगमन अधिकारीलाई पनि धन्यवाद भन्दै म तपाईँको मित्र पौलस पनि कार्यक्रम मसिंहको कथाको 31 भागबाट बिदा लिन्छु र भोलि पुनः यसै समयमा कार्यक्रम मसिंहको कथाको 32 भागमा भेट्ने आशा राख्दै अहिलेलाई बिदा पाऊँ। तपाईँका पलहरू शुभ रहन्। नमस्ते।